السلام علیکم، یہ کتاب شیعہ آڈیو کی جانب سے پیش کی جا رہی ہے۔ آئیے مولا علی کے معجزات کی طرف چلتے ہیں۔ صفحہ نمبر 61، مسجد کا بار بار گر جانا۔ ابو بصیر ابو عبداللہ سے روایت کرتے ہیں کہ حضرت ابو بکر صدیق کے زمانے خلافت میں مسلمان ساحل عدن پر ایک مسجد تعمیر کرنا چاہتے تھے۔ جب مسجد کی تعمیر سے فارغ ہوتے تو مسجد گر پڑتی، پھر بناتے، پھر گر پڑتی۔ مسلمان بڑے پریشان ہوئے۔ آخرکار تمام مسلمان اس مشکل کو آسان بنانے کے لیے حضرت علی علیہ السلام کی خدمت میں حاضر ہوئے اور اس کا سبب پوچھا۔ آپ نے فرمایا، قبلے کی جانب سے دائیں اور بائیں زمین کھودی جائیں، وہاں دو قبریں نظر آئیں گی جن پر یہ عبارت درج ہوگی، میں رضوی ہوں اور میری بہن ہبا، ہم عزیز جبار کے ساتھ شرک نہیں کرتے تھے، یہ دونوں موجود ہوں گی۔ انہیں غسل و کفن کے بعد نماز جنازہ پڑھ کر دفن کر دینا، پھر مسجد تعمیر کرنا وہ باقی رہے گی۔ تمام مسلمانوں نے حضرت علی علیہ السلام کے حکم پر عمل کیا جیسا آپ نے فرمایا۔ اس طرح انہیں وہاں پیش آیا اور آپ کے حکم پر عمل کرنے کے بعد جب مسجد تعمیر کی تو وہ اس جگہ قائم رہی، پھر کبھی نہ گری۔ صفحہ نمبر 61، زنانہ لباس پہننے والا زانی۔ ابن عباس سے روایت ہے کہ حضرت عمر ایک صبح نماز کے لیے مسجد پہنچے تو آپ نے دیکھا کہ ایک شخص محراب میں سویا ہوا ہے۔ آپ نے اپنے غلام کو حکم دیا کہ اسے بیدار کیا جائے۔ غلام نے قریب جا کر دیکھا تو پتہ چلا کہ زنانہ لباس میں ایک سر کٹے ہوئے مرد کی لاش ہے۔ حضرت عمر نے دیکھا، حیرت میں رہ گئے۔ آپ نے سمجھ میں کچھ نہ آیا کہ آخرکار معاملہ کیا ہے اور یہ لاش اس حال میں یہاں کیسے پہنچی۔ آخر آپ اس معاملے کو سلجھانے کے لیے حضرت علی علیہ السلام کی خدمت میں حاضر ہوئے۔ آپ نے تمام واقعے کو حضرت علی علیہ السلام کے سامنے دہرایا۔ آپ نے فرمایا، فی الحال اس لاش کو دفن کر دیا جائے اور اس وقت کا انتظار کیا جائے جب 9 ماہ بعد اس مقام پر ایک بچہ نظر آئے گا، اس وقت تمام حال سب کے سامنے کھل کر آ جائے گا۔ حضرت عمر نے آپ سے دریافت کیا، یہ سب کچھ کیا ہے؟ آخر 9 ماہ بعد بچہ کہاں سے آئے گا؟ آپ نے فرمایا، مجھے میرے بھائی حبیب خدا نے اس معاملے کی خبر پہلے ہی دے دی تھی، اس لیے وقت کا انتظار کیا جائے۔ وقت گزرتا گیا، ٹھیک 9 ماہ بعد ایک صبح حضرت عمر مسجد میں داخل ہوئے۔ اسی مقام پر جہاں کچھ عرصہ پہلے ایک سر کٹے ہوئے مرد کی لاش ملی تھی، اسی محراب سے ایک بچے کے رونے کی آواز آئی۔ آپ قریب گئے اور اس بچے کو گود میں اٹھا کر بے اختیار فرمایا، بے شک اللہ کا رسول بھی سچا ہے اور اس کے ابن ایم بھی سچے ہیں۔ آپ اس بچے کو لے کر حضرت علی علیہ السلام کے پاس گئے۔ حضرت علی علیہ السلام نے فرمایا، اس بچے کے لیے ایک انصار دایا کا انتظام کیا جائے جو اس بچے کو دودھ پلائے اور اس کا تمام خرچہ بیت المال سے ادا کیا جائے۔ آپ کے حکم کے مطابق ایسا ہی کیا گیا۔ کچھ عرصے بعد عید رمضان آئی، حضرت علی علیہ السلام نے فرمایا، اس بچے کو اچھی پوشاک پہنا کر عید کے دن مسجد میں لے جایا جائے، اور دایا کو حکم دیا کہ جو عورت اس بچے کو پیار کرے اور یہ کہے، اے مظلوم، اے پسر مظلومہ، بس اس عورت کو میرے پاس لایا جائے۔ دایا آپ کے حکم کے مطابق بچے کو اچھی پوشاک پہنا کر مسجد لے گئی۔ وہاں اس نے دیکھا کہ ایک خوبصورت لڑکی نے آ کر اس بچے کو پیار کیا اور وہی الفاظ دہرائے۔ پھر جب وہ جانے لگی تو دایا نے اس کا دامن پکڑ لیا اور کہا کہ میں تجھے حضرت علی امیر المومنین کے پاس لے جاؤں گی۔ لڑکی پریشان ہوئی اور کہنے لگی، خدارا ایسا نہ کر، مجھے حضرت علی علیہ السلام کے سامنے نہ لے جا، مجھے شرمندگی ہوگی۔ دایا اس کو چھوڑنے پر راضی نہ ہوئی۔ آخر اس لڑکی کو کافی پیسے اور اچھے کپڑوں کا لالچ دیا اور کہا کہ تو حضرت علی علیہ السلام کو کچھ نہ بتانا اور یہ بتانا کہ مجھے کوئی عورت نہیں ملی تھی، اور اگر اس طرح تو عید الاضحیٰ کے بدن بھی مجھے اس بچے سے ملا دے گی تو میں تجھے اس سے زیادہ کچھ دوں گی۔ دایا اس لالچ میں آ گئی اور وعدہ کیا کہ میں حضرت علی علیہ السلام کے سامنے کچھ نہ بتاؤں گی۔ دایا حضرت علی علیہ السلام کی خدمت میں حاضر ہوئی۔ حضرت علی علیہ السلام نے دریافت کیا تو دایا نے جواب دیا کہ مسجد میں نہ تو کسی عورت نے اس بچے سے پیار کیا اور نہ ہی کسی نے وہ الفاظ ادا کیے جو آپ نے ارشاد فرمائے تھے۔ آپ نے دایا کا کلام سننے کے بعد فرمایا، تو سب کچھ جھوٹ کہہ رہی ہے، سچ یہ ہے کہ وہ جوان لڑکی آئی तूने इसका दामन पकड़ा, इस लड़की ने तेरे सामने इल्तिजा की और तुझे इनाम का लालच दिया और तू मान गई। तूने वादा किया कि मैं ईदुज़ुहा के दिन भी इस बच्चे को लाऊंगी, जिसके एवज वो लड़की तुझे बहुत सा इनाम देगी। आपकी ज़बान मुबारक से सच सुनने के बाद दाया घबरा गई, अर्ज की, मुझे माफ़ फरमाए, अब मैं कभी झूठ ना कहूंगी। आप हुक्म दें तो मैं इस औरत को गिरफ्तार करके आपकी खिदमत में हाजिर करूं। आपने फरमाया, नहीं, अब तुम ईद का इंतजार करो, जब वो तुम्हें मिले तो मेरे पास ले आना। बस वक्त गुजरता गया, ईदुज़ुहा का दिन आया। दाया बच्चे को अच्छी तरह पोशाक पहनाकर मस्जिद ले गई। अभी कुछ देर ही गुजरी थी कि वो जवान लड़की आई और बच्चे को अपनी गोद में लेकर प्यार करने लगी। दाया ने इसका दामन पकड़ लिया और कहा, आज मैं तुझे हजरत अली अलैहिस्सलाम के पास जरूर ले जाऊंगी। लड़की ने लाख कहा मगर दाया ना मानी। आखिर दाया इस लड़की को साथ लेकर हजरत अली अलैहिस्सलाम की खिदमत में हाजिर हुई। लड़की हजरत अली अलैहिस्सलाम के सामने हाजिर हुई। आपने इससे मुखातिब होकर फरमाया, जो कुछ गुजरा है मैं बयान करूं या तुम बयान करोगी? लड़की ने अर्ज की, मैं खुद बयान करती हूँ। लड़की ने बयान शुरू किया, मेरा बाप आमिर बिन साद जो रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की हम रकाबी में शहीद हुए। मेरी माँ हजरत अबू बकर के दौर में इंतकाल कर गईं। मैं तन्हा रह गई हमसाये की लड़कियों के साथ, मानूस होकर इन्हीं के साथ वक्त गुजारती रही। हमसाये के सब लोग मेरा बेहद ख्याल रखते थे। एक दिन का जिक्र है कि मैं हमसाये की चंद अंसार मुहाजिर लड़कियों के साथ बैठी थी कि ज़ईफ उम्र की औरत एक हाथ में लाठी और दूसरे हाथ में तस्बीह थी हमारी तरफ आई। सब लड़कियों से मिली, सबका नाम दरियाफ्त किया, सबकी दरियाफ्त की आखिर में मुझसे मिली, मेरा नाम दरियाफ्त किया। मैंने बताया कि मेरा नाम जमीला है, मेरा बाप आमिर बिन साद थे जो शहीद हो चुके हैं, मेरी माँ का भी इंतकाल कर चुकी है। इस बुढ़िया ने पूछा, क्या तेरी शादी हुई है? मैंने कहा, नहीं। ये सुनकर कहने लगी, तू कैसी लड़की है कि बगैर शोहर के जिंदा है? मेरे हालात सुनकर रोने लगी और मुझसे हमदर्दी जताने लगी। मुझसे कहने लगी कि अगर तू मेरी खिदमत पसंद करे तो मैं हाजिर हूँ। मैंने भी हाँ कर दी। इस बुढ़िया ने कहा कि एक शफीक माँ की तरह तेरा ख्याल रखूंगी, तुझे कोई गम ना होने दूंगी, तेरी हर खुशी का ख्याल रखूंगी। मैं इस बुढ़िया औरत को अपने घर ले आई, हर तरह से मेरा ख्याल रखती और मैं भी एक शफीक माँ की हैसियत से उसका एहतराम करती और इसका हर तरह से ख्याल रखती। जब रोज़े अफ्तार का वक्त आया तो मैंने इसके लिए मुनासिब खाने का इंतज़ाम किया। बुढ़िया इस खाने को देखकर रोने लगी और कहा, ऐ दुख्तर, मैं तो अल्लाह वाली हूँ, मेरी ये ग़िज़ा नहीं, मुझे सिर्फ नमक और जौ की रोटी चाहिए, यही मेरी खुराक है। अर्ज़ की, इस बुढ़िया ने हर तरह से अपनी पारसाई का सिक्का मेरे दिल में इस तरह जमा दिया कि मैं इसे अपना निगेबान समझने लगी। एक दिन बुढ़िया कहने लगी कि मुझे ज़माने से बड़ा डर लगता है, तू तन्हा रहती है, कहीं ऐसा ना हो कि मैं हाजत के लिए बाहर जाऊँ और तुझे कुछ हो जाए, इसलिए तुझे एक अच्छे साथी की ज़रूरत है जो तेरा हर तरह से ख्याल रखे। अगर तू इजाज़त दे तो अपनी बेटी को ले आऊँ जो तेरे हम उम्र है, जो कि इंतहाई दाना मुत्तकियों परहेजगारियों नमाजी है। मैंने इस लड़की की इतनी तारीफ सुनी तो बेख्तियार कहा कि इसे फौरन ले आओ, इस तरह मेरा दिल भी बहल जाएगा और इस सोहबत से अच्छे असरात मुरतब होंगे। बुढ़िया मेरे इसरार पर इसी वक्त ही अपनी बेटी को लेने के लिए रवाना हुई। कुछ देर बाद तन्हा ही वापस आई तो मैंने आते ही पूछा, मेरी बहन को क्यों नहीं लाई? बुढ़िया ने जवाब दिया कि मेरी बेटी तन्हाई पसंद है, इसका सारा दिन अल्लाह की याद में गुजरता है, तेरे घर में अक्सर महाजिरों अंसार की लड़कियां आती हैं, इस वजह से इसने यहाँ आना पसंद नहीं किया। बुढ़िया का ये जवाब सुनकर मैं और ज़्यादा मुतासिर हुई और मेरे दिल में इस लड़की से मिलने की तड़प और बढ़ी। मैंने बुढ़िया से वादा किया कि अब मैं किसी को अपने घर में ना आने दूंगी, आप फौरन जाकर मेरी बहन को ले आए। बुढ़िया मेरे इसरार पर इसी वक्त रवाना हुई। कुछ देर बाद ही बुढ़िया एक जवान औरत को अपने हमरा लिए हुए अंदर आई। इस औरत ने अपने जिस्म के चारों तरफ से छुपाया हुआ था, सिर्फ इसकी दो आंखें नजर आ रही थी। ये जवान औरत दरवाजे पर आकर खड़ी हो गई। मैंने कहा कि बहन अंदर क्यों नहीं आती? बुढ़िया ने जवाब दिया, ये लड़की बड़ी हयादार है, इसे शर्म आती है, ये कहकर बुढ़िया बाहर चली गई। कि मैं अपने घर को ताला लगाकर अभी आती हूँ। बुढ़िया के जाने के बाद मैंने इस औरत से कहा कि बहन, बुरका उतार कर आराम से बैठो, ये तुम्हारा अपना घर है। इस औरत ने सर के इशारे से बाहर के दरवाजे को बंद करने के लिए कहा। मैं समझ गई कि दरवाजा बाहर का खुला हुआ है, ये चाहती है बंद कर दिया जाए। मैं दरवाजा बंद करके अंदर के कमरे में दाखिल हुई। वो औरत इसी तरह कपड़ा लपेटे पलंग पर बैठी थी। मैंने हाथ से इसकी चादर खींच ली। चादर खींचते ही ये देखकर मैं परेशान हो गई कि ये औरत नहीं बल्कि सियाह दाढ़ी वाला एक बुलंद कामत मजबूत जिस्म का एक मर्द है। मैं इसे देखकर आपे से बाहर हो गई। मैंने कहा, क्यों मुझ यतीम पर जुल्म करता है? खुदा का खौफ कर क्यों मेरी रुसवाई करता है? कोई देख लेगा तो मैं कहीं की नहीं रहूंगी। खुदा के लिए खामोशी से यहाँ से निकल जा। लाख उसकी इल्तजा करती रही मगर इसे मुझ पर रहम नहीं आया। मैं इसके करीब से उठकर भागना चाहती थी मगर इस जालिम ने अपनी मजबूत बाजुओं में मुझे जोर से समेट लिया और इसे मुझ पर रहम नहीं आया। इसने मुझ पर अपनी गिरफ्त मजबूत कर दी और मैं बेबस और मजबूर हो गई। चीखो पुकारा इसलिए न की कि हमसाये के लोग मुतला हो जाएंगे और मेरी रुसवाई होगी। मैं इसके चुंगल में बुरी तरह गिरफ्तार हो चुकी थी। मिलाकर इस जालिम ने मुझ पर जुल्म किया, मेरी दोषीजगी साख कर दी। ये सियाह मर्द अपनी मस्ती में मदहोश था। यकायक मैंने करीब पड़ी हुई छुरी से इस पर वार किया और पहले ही वार में इसकी गर्दन तन से जुदा कर दी। जब रात हुई तो नहायत ही खामोशी से इसकी लाश मस्जिद की मेहराब में रख दी। कुछ दिनों बाद एहसास हुआ कि हमल ठहर गया है। कई मर्तबा हमल को साकित करने का इरादा किया मगर खुदा के खौफ से ऐसा ना कर सकी। आखिर ये बच्चा पैदा हुआ, इसे भी कत्ल करने का सोचा मगर खौफ खुदा से ये ना कर सकी। आखिर इस बच्चे को भी इस मेहराब में रख आई। तमाम हालात सुनने के बाद बेख्तियार हजरत उमर ने फरमाया, खुदा के रसूल भी सच्चे हैं और आपके भाई भी सच्चे हैं। हजरत उमर ने हजरत अली अलैहिस्सलाम से दरियाफ्त किया, अब इस औरत के लिए क्या हुक्म है? आपने फरमाया, इस मकतूल का खुद खून बहा कुछ नहीं क्योंकि ये एक गुनाह अजीम का मुरतकिब हुआ है। इस औरत पर कोई हद नहीं क्योंकि इसकी रजामंदी के बगैर वो शख्स इस पर गालिब हुआ। इसके बाद आपने फरमाया, इस बुढ़िया को हाजिर किया जाए ताकि खुदा के हक को इससे तलब करूं। हजरत अली अलैहिस्सलाम ने दाया को हुक्म दिया कि बच्चे को इसकी मां के सुपुर्द किया जाए। दूसरे दिन तलाश के बाद इस बुढ़िया को हजरत अली अलैहिस्सलाम की खिदमत में पेश किया गया। बुढ़िया ने जमीला को पहचानने से इनकार कर दिया। हजरत अली अलैहिस्सलाम ने फरमाया, ऐ बुढ़िया, क्या तू कसम खाती है कि तुझे इस वाक़े का कोई इल्म नहीं है? बुढ़िया ने कहा, हाँ, मैं रोज़े रसूल की कसम खाकर कहती हूँ, मुझे इस वाक़े का कोई इल्म नहीं। बुढ़िया ने रोज़े रसूल की झूठी कसम खाई। झूठी कसम खाते ही बुढ़िया का चेहरा सियाह हो गया। हजरत अली अलैहिस्सलाम ने फरमाया, ऐ बुढ़िया, अपना चेहरा आईने में देख। जब बुढ़िया ने अपने सियाह चेहरा देखा तो फरियाद करने लगी और हकीकत का एतराफ किया, मैं सब कुछ जानती हूँ और मेरी ही वजह से ये सब कुछ हुआ है। अब मुझे माफ फरमाए, मैं अपने किरदार से ताइब हूँ। हजरत अली अलैहिस्सलाम ने दुआ फरमाई, ऐ खुदा, अगर ये औरत सच कहती है और दर हकीकत ताइब हुई है तो इसे पहले हाल पर पलटा दे, कर इस चेहरे की स्याही खत्म ना हुई। तब हजरत अली अलैहिस्सलाम ने फरमाया, ऐ मलूना, तू किस तरह ताइब हुई है कि खुदा ने तुझे माफ ही नहीं किया? फिर आपने हजरत उमर से फरमाया, इस बुढ़िया को मदीने से बाहर ले जाकर रजम करें। सफा नंबर 68। खजूर का दरख्त। जाबिर बिन अब्दुल्ला रिवायत करते हैं कि मेरा एक फर्जंद मुश्किल बीमारी में मुबतला हो गया था। मैंने हजूर अकरम सल्लल्लाहु अलैहि वालैहि वसल्लम की खिदमत में अर्ज की, आप इसके मुतालिक दुआ फरमाएं। रसूल खुदा सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने फरमाया, अली अलैहिस्सलाम से कहो, अली अलैहिस्सलाम मुझसे हैं और मैं अली से हूँ। जाबिर कहते हैं, अली अलैहिस्सलाम के मुतालिक मेरे दिल में थोड़ा सा शक गुजरा। मुझे मालूम हुआ कि अली अलैहिस्सलाम कब्रिस्तान में तशरीफ फरमा है। मैं आपकी खिदमत में हाजिर हुआ। आप नमाज पढ़ रहे थे। जब आप नमाज से फारिग हुए तो मैंने सलाम अर्ज किया और जो रसूल खुदा सल्लल्लाहु अलैहि वालैहि वसल्लम से बात हुई थी वो अर्ज की। आपने फरमाया, हाँ, ये बात दुरुस्त है। आप खड़े हुए और खजूर के दरख्त के पास गए। आपने फरमाया, ए खजूर, मैं कौन हूँ? जाबिर का बयान है, खजूर के कराहने की आवाज़ मैंने सुनी। खजूर कह रही थी, आप अमीन मोमिनीन हैं, रब्बुल आलमीन के रसूल के वसी हैं, आप आयत कुबरा हैं, आप हुज्जत कुबरा हैं। ये कहकर खजूर खामोश हो गई। जब मेरी तरफ मुतवज्जा हुए, फरमाने लगे, ऐ जाबिर, अब तुम्हारे दिल से शक दूर हो गया और तुम्हारा जहन साफ हो गया। जो कुछ तुमने खजूर से सुना, इसको पोशीदा रखना और ना फहम से छुपाए रखना। सफ़ा नंबर 69। कछुए की सूरत। जनाब अम्मार रिवायत करते हैं, मैं अमीर मोमिनीन की खिदमत में हाजिर था। एक आदमी हजरत की खिदमत में हाजिर हुआ, अर्ज करने लगा, मेरी तकलीफ दूर फरमाइए, इस परेशानी से निजात दिलाइए। आपने फरमाया, तुझे क्या तकलीफ है? इस शख्स ने अर्ज की, ज़ेरनी नामी एक शख्स ने मेरी औरत छीन ली है। या हजरत, मैं आपका मानने वाला हूँ। आपने फरमाया, इस फासिक और फाजिर को मेरे पास लाओ। मैं इसको बुलाने के लिए बाहर रवाना हुआ और वो बाजार में अपने दोस्तों से बातचीत कर रहा था। मैंने इसे अमीर मोमिनीन के सामने ला खड़ा किया। इस वक्त अमीर मोमिनीन के हाथ में एक छड़ी थी। जब ज़ेरनी हजरत के सामने खड़ा हुआ तो ये कहने लगा, पोशीदा बातें कौन जानता है? ज़मायर का इल्म किसको है? अवाम की खबर किसको है? ये सब बातें मैं जानता हूँ, ए अली अलैहिस्सलाम, जो आपके सामने जिल्लत की हालत में खड़ा हुआ है। हजरत अमीर मोमिनीन ने फरमाया, और लईन बिन लईन जनीम किया, तुम्हें मालूम नहीं है कि मैं आँख की खयानत और दिल की पोशीदा बातें भी जानता हूँ। मैं अल्लाह की ज़मीन पर इसके बंदों पर हुज्जत खुदा हूँ। तुम मोमिनीन की खिदमत की हुरमत की हितक करते हुए और क्या ये समझते हो कि मेरे फौरी सज़ा और अल्लाह की देर में आने वाली सज़ा से बच जाओगे? फरमाया, ए अम्मार, इसके कपड़े उतार दो। मैंने आपके हुक्म की तामील की। हजरत इसकी तरफ बढ़े और फरमाया, कसम है इस जात की जिसने दाने को शगाफ्ता और रूह की शान बख्शी, मोमिन का बदला मेरे सिवाय कोई नहीं ले सकता। हजरत ने अपनी छड़ी को इसके तिल्ली के मकाम पर लगाते हुए फरमाया, मस हो जाओ, खुदा तुम पर लानत करे। अम्मार और दीगर सहाबा ने देखा कि खुदा ने इस कछुए की सूरत में मस कर दिया। हजरत ने इससे फरमाया, तुम्हारा ठिकाना जंगल और बयाबा होंगे, जहां अल्लाह तुम्हें 40 दिन बाद कहीं पाने का घूंट मयसर करेगा। फिर हजरत ने यह आयत तिलावत फरमाई। तर्जुमा, तुम इन लोगों को जानते हो जो तुम में से थे जिन्होंने हफ्ते के रोज ज्यादती की थी। हमने इनसे कहा, बंदों की सूरत में मस्क हो जाओ। हमने इनके इस वक्त पर और आने वाले लोगों के लिए अजाब बनाया। परहेजगारों के लिए नसीहत है। सफा नंबर 70। गतरफा जिनकी शक्ल। सलमान फारसी से रिवायत है कि एक रोज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अब्तह में तशरीफ फरमाते। आपके पास आपके असहाब की एक जमात मौजूद थी। आप हमसे बातें फरमा रहे थे। हमने देखा कि हवा का बगोला बुलंद हुआ, गर्दोगुबार बुलंद होना शुरू हुआ। बगोला रसूलुल्लाह के सामने आकर रुक गया। इस बगोले में से एक शख्स बाहर निकला और कहने लगा, ए अल्लाह के रसूल, मैं अपनी कौम का कासिद बनकर आपकी खिदमत में हाजिर हुआ हूँ। आप अपना एक एलची हमारे साथ रवाना फरमाइए, जो मेरी कौम के पास जाकर हमारे दरमियान हुक्म खुदा और किताब अल्लाह के मुताबिक फैसला करे, क्योंकि बाज ने हमारे साथ बगावत कर दी है। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम कौन हो? तुम्हारी कौम का क्या नाम है? इसने अर्ज की, मेरा नाम गतरफा बिन शमराज है। मैं बनू नज्जह का एक फर्द हूँ। जब अल्लाह ताला ने आपको रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम बनाकर मबूस किया तो हम आप पर ईमान लाए हैं। जो बात आपने बताई है हमने इसकी तस्दीक की है। कुछ लोगों ने मुखालफत की है, इस वजह से हमारे और इनके दरमियान इख्तलाफ हो गया है और वो हमसे तादाद और कुव्वत में ज्यादा हैं। उन्होंने हमारे चश्मों और चरागाहों पर कब्जा कर लिया है, अभी नुकसान पहुंचाते हैं। अल्लाह ताला के रसूल, अपना आदमी हमारे साथ फरमाए जो हमारे दरमियान अदल इंसाफ से फैसला सादिर करे। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम अपने चेहरे से नकाब उठाओ ताकि हम तुम्हारी असली शक्ल देख सकें। सलमान का बयान है, इसने अपनी असल सूरत जाहिर की। हमने इसको एक ऐसे शख्स की सूरत में देखा जिसके जिस्म पर बहुत से बाल थे, सर लंबा था, आंखें चौड़ी थी, इनकी दोनों आंखें पेशानी पर थीं, ان کے دانت پھاڑنے والے جانوروں کی طرح تھے۔ رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے خطرفہ کو دیکھنے کے بعد باری باری اپنے اصحاب کی طرف متوجہ ہوئے، مگر کسی کو اتنی ہمت نہ ہوئی کہ وہ ان کے درمیان فیصلہ کرتا۔ آخر رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے حضرت علی علیہ السلام کو طلب فرمایا اور فرمایا، اے علی، تم قطرفہ کے ساتھ چلے جاؤ، اس کی قوم کے پاس جا کر چھان بین کرو اور ان کے درمیان صحیح فیصلہ کرو۔ امیر المومنین حضرت علی علیہ السلام تلوار لگا کر قطرفہ کے ساتھ چل دیے۔ سلمان کا بیان ہے کہ میں ان دونوں کے پیچھے چلتا رہا، حضرت ایک وادی کے درمیان پہنچ گئے تو حضرت نے میری طرف دیکھا اور فرمایا، اے ابو عبداللہ، اللہ تعالیٰ تیری کوشش کا شکر گزار ہے، اب تم واپس جاؤ۔ سلمان کا بیان ہے میں رک گیا، دونوں زمین شگافتہ ہو گئی اور دونوں زمین کے اندر چلے گئے، زمین پہلے کی طرح جڑ گئی، پھر میں واپس روانہ ہو گیا، لیکن میرا دل امیر المومنین کی ہلاکت کے خوف سے حسرت و یاس میں مبتلا تھا۔ رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے صبح کے وقت لوگوں کو نماز پڑھائی اور کوہ صفا پر آ کر تشریف فرما ہو گئے۔ امیر المومنین کے آنے میں تاخیر ہو گئی، دن بلند ہو چکا تھا، لوگوں نے کئی قسم کی باتیں شروع کر دی، یہاں تک کہ عصر کا وقت آ گیا۔ رسول اللہ نے نماز عصر ادا فرمائی، پھر آ کر کوہ صفا پر تشریف فرما ہوئے۔ سورج ڈوبنے کے وقت قریب آ گیا، اسی اثنا میں کوہ صفا شگافتہ ہوا اور امیر المومنین نمودار ہوئے۔ آپ کی تلوار سے خون کے قطرے ٹپک رہے تھے اور خطرفہ جن بھی آپ کے ہمراہ تھا۔ رسول اللہ نے آگے بڑھ کر علی علیہ السلام کی دونوں آنکھوں اور پیشانی کا بوسہ لیا اور فرمایا، اے علی علیہ السلام، اس وقت تک آپ کو کس نے روک لیا تھا؟ حضرت علی نے عرض کی، جو منافق تھے انہیں میں نے تین باتوں کی دعوت دی لیکن انہوں نے انکار کیا، میں نے اللہ تعالیٰ پر ایمان لانے کی دعوت دی، آپ صلی اللہ علیہ وآلہ وسلم کی دعوت دی، انہوں نے انکار کیا، میں نے انہیں جزیہ ادا کرنے کو کہا، اس سے بھی انہوں نے انکار کیا، بعض چراگاہیں، چشمے، قطرفہ اور ان کی قوم کے تھے، اس کی واپسی کے متعلق ان سے کہا، اس سے بھی انہوں نے انکار کیا، تب میں نے تلوار کے ذریعے ان سے جہاد شروع کر دیا، بہت سو کو قتل کیا۔ جب انہوں نے دیکھا کہ بھاگنے کی کوئی صورت نہیں تو امان اور صلح پر آمادہ ہو گئے اور پھر ایمان لا کر آپس میں بھائی بھائی ہو گئے۔ اس وقت تک ان میں جتنے جھگڑے تھے وہ سب ختم ہو گئے ہیں۔ قطرفہ عرض کرنے لگا، ہماری طرف سے رسول اللہ اور امیر المومنین کو اللہ تعالیٰ بہترین بدلہ دے۔ صفحہ نمبر 73، شہد کی مکھی۔ حضرت جابر بن عبداللہ سے روایت ہے کہ میں ایک دن اللہ کے رسول کے ساتھ ایک گلی میں جا رہا تھا، علی علیہ السلام کا ہاتھ رسول اللہ کے ہاتھ میں تھا، ہمارا گزر ایک شہد کی مکھی کے پاس سے ہوا، مکھی نے چلا کر کہا، یہ محمد صلی اللہ علیہ وآلہ وسلم ہیں جو انبیاء کے سردار ہیں، یہ علی علیہ السلام ہیں جو اوصیاء کے سردار ہیں۔ پھر ہمارا گزر ایک اور شہد کی مکھی کے پاس سے ہوا، مکھی نے چلا کر کہا، یہ محمد صلی اللہ علیہ وآلہ وسلم ہدایت یافتہ ہیں اور علی علیہ السلام ہدایت کرنے والے ہیں۔ پھر ہم ایک اور شہد کی مکھی کے پاس سے گزرے، مکھی نے چلا کر کہا، یہ محمد صلی اللہ علیہ وسلم ہیں جو اللہ کے رسول ہیں اور یہ ہیں علی علیہ السلام جو اللہ تعالیٰ کی تلوار ہیں۔ نبی نے فرمایا، اے علی علیہ السلام، اس کا نام سیحانی رکھو، اسی طرح سے ان کا نام سیحانی پڑ گیا۔ صفحہ نمبر 73، بدعا کا اثر۔ علامہ جلال الدین سیوطی کی تاریخ الخلفہ کے حوالے سے بیان کیا جا رہا ہے کہ حضرت علی علیہ السلام نے ایک شخص سے کچھ فرمایا، اس شخص نے آپ کی بات کو جھٹلایا تو آپ نے فرمایا، اگر تو جھوٹا ہے تو آپ میں تیرے لیے بدعا کروں گا۔ اس شخص نے کہا، آپ ضرور کریں، چنانچہ آپ نے اسی وقت اس شخص کے لیے بدعا کی، وہ شخص اپنی جگہ سے ہلا بھی نہ تھا کہ اندھا ہو گیا۔ صفحہ نمبر 73، حدیث چھپانے کا انجام۔ زید بن ارقم کہتے ہیں کہ جناب حضرت علی امیر المومنین نے لوگوں سے قسم دے کر پوچھا کہ جس نے غدیر کے روز حدیث سنی ہے وہ کھڑا ہو کر بیان کرے۔ لوگوں میں صرف 12 بدری صحابی اٹھ کھڑے ہوئے اور انہوں نے اس کی گواہی دی۔ زید بن ارقم کہتے ہیں، میں بھی ان لوگوں میں تھا، جنہوں نے اس حدیث کو حضور اکرم صلی اللہ علیہ وآلہ وسلم سے سنا تھا، پس میں نے اس کو پوشیدہ رکھا، پس خدا نے مجھے اندھا کر دیا۔ زید بن ارقم اس حدیث کی گواہی نہ دینے پر نادم رہے، تمام عمر توبہ کرتے رہے۔ اس طرح انس بن مالک بھی ان لوگوں میں سے تھے جنہوں نے اس حدیث کو رسول خدا صلی اللہ علیہ وآلہ وسلم سے سنا تھا، مگر انہوں نے بھی اس حدیث کو پوشیدہ رکھا۔ اس پر حضرت علی علیہ السلام نے فرمایا، اگر یہ جھوٹ کہتے ہیں تو ان کی پیشانی پر برس کا ایسا داغ لگا دے کہ وہ امامے سے نہ چھپ سکے۔ طلحہ بن عمیر کہتے ہیں کہ خدا کی قسم، میں نے اس برس کے نشان کو ان کی پیشانی پر دیکھا تھا، جس کو ان کا امامہ بھی چھپا نہ سکا۔ صفحہ نمبر 74، دیوار کا گرنا۔ حضرت علی علیہ السلام کرامات میں سے یہ بھی ہے، جس کی روایت حضرت امام جعفر صادق علیہ السلام کہتے ہیں کہ جناب امیر کے سامنے دو آدمیوں نے اپنا جھگڑا پیش کیا، آپ ایک دیوار کے نیچے تصویر کے لیے بیٹھ گئے۔ ایک شخص کہنے لگا، یا امیر مومنین، یہ دیوار گر رہی ہے۔ آپ نے فرمایا، تو چلا جا، باخدا نگہبان ہے۔ آپ ان دونوں کے درمیان تصویہ کر کے اٹھ ہی رہے تھے کہ دیوار گر گئی۔ صفحہ نمبر 76، پتھر کا سونا۔ بی بی فضا ایک روز بازار سے لوہے کا ایک ٹکڑا اور کچھ ادویات خرید کر حضرت علی مشکل کشا کی خدمت میں پیش کی اور آپ کی خدمت میں عرض کی کہ میں ان ادویات کی مدد سے سونا بنانا چاہتی ہوں، تاکہ اسے بازار میں فروخت کر کے اپنے بچوں کا پیٹ بھر سکوں۔ فضا کی عرض سن کر امیر المومنین مسکرائے اور فرمایا، یہ سامنے جو پتھر پڑا ہے اسے اٹھا کر لاؤ۔ جب وہ پتھر لے کر آپ کے پاس پہنچی تو آپ نے پتھر کی طرف اشارہ کیا، پتھر یکدم سونے میں تبدیل ہو گیا۔ بی بی فضا یہ دیکھ کر تعجب میں رہ گئیں۔ پھر آپ نے زمین کی طرف دیکھنے کو کہا، آپ نے زمین کی طرف انگلی سے اشارہ کیا، زمین میں شگاف ہو گیا۔ فضا نے یہ دیکھا کہ سونے کی نہر جا رہی ہے، یہ دیکھ کر انہیں مزید تعجب ہوا۔ تب امیر مومنین نے ارشاد فرمایا، ہمارا فکر و فاقہ رضا الہی کے لیے ہے، نہ کہ کسی مجبوری کے سبب ہے۔ ہم کو پروردگار عالم نے ہر چیز پر اختیار عطا فرمایا ہے، ہم خود اس دنیا کی لذت کو ترک کر کے صرف عقبہ کی لذت حاصل کرتے ہیں۔ پھر آپ نے فرمایا، یہ تختی اور پتھر اسی سونے کی نہر میں ڈال دو۔ اس کے بعد آپ نے ارشاد فرمایا، تو شگاف بند ہو گیا۔ اس وقت جناب فضا کو محسوس ہوا کہ وہ جس گھر میں آئی ہیں، اس گھر کے افراد کس طرح مرتبے پر فائز ہیں اور کردار کی کس منزل پر ہیں۔ صفحہ نمبر 77، ایک ہاشمی سلطنت۔ حضرت امیر مومنین نے ایک منظوم کلام میں فرمایا کہ دنیا میں بنی ہاشم کی ایک ہی حکومت رہ جائے گی، جہاں آخر میں ایک نا تجربہ کار بے عمل اور دوسروں کے رحم و کرم و مشورے پر زندگی بسر کرنے والا لڑکا حکمران ہوگا، جس پر اس ہاشمی سلطنت کا خاتمہ ہو جائے گا۔ اس کے بعد دنیا میں کسی بھی جگہ ہاشمی حکومت نہ رہے گی۔ حضرت علی علیہ السلام کی پیش گوئی ہے، اس وقت سوائے اردن کے کوئی ہاشمی حکومت نہیں۔ فی الحال وہاں کے حالات ایسے نہیں ہیں، لیکن موجودہ شاہ حسین کے بعد کسی وقت بھی ایسا منحوس وقت آ سکتا ہے۔ خدا اردن پر رحم کرے۔ بہاوالا ایک ہی راستہ۔ صفحہ نمبر 78، ازدہا بن گیا۔ حضرت سلمان فارسی سے منقول ہے کہ ایک شخص جو اکابر بنی عدی سے تھا، جہاں کہیں سوتا آپ کے محبوبوں کو گالیاں بکتا اور برا بھلا کہتا تھا۔ ایک مرتبہ حضرت علی علیہ السلام ایک کمان ہاتھ میں لیے بغداد کی طرف سے جا رہے تھے کہ ناگاہ اس شخص سے ملاقات ہوئی۔ آپ نے فرمایا کہ میں نے سنا ہے کہ تو ہمارے محبوبوں کو برا بھلا کہتا ہے۔ اس نے جواب دیا، ہاں میں کہتا ہوں، مجھے کون منع کر سکتا ہے۔ جناب امیر نے فرمایا، ایسا ہی ہے۔ آپ نے اپنی کمان زمین پر گرا دی۔ کمان زمین پر گرتے ہی ایک بڑا خطرناک اژدہا بن گیا اور منہ کھولے ہوئے اس شخص کی طرف لپکا۔ اس نے شور مچایا اور فرمایا کہ یا امیر المومنین، میری توبہ ہے، آئندہ کبھی ایسا نہ ہوگا۔ آپ کو رحم آیا، آپ نے زمین کی طرف ہاتھ بڑھایا، آپ کے ہاتھ میں جیسی کمان تھی ویسی کمان بن گئی۔ صفحہ نمبر 78، پتھر پر نشان۔ مستند روایات کے ساتھ مختلف کتابوں میں مختلف طریقوں سے درج ہے، جو کہ آپ کا ایک بہت بڑا معجزہ ہے کہ آپ نے پتھر پر ہاتھ مارا تو اس سخت پتھر پر نشان آ گیا۔ وہ پتھر کوفے میں موجود ہے۔ اس طرح کے پتھر مشہد، کف، تقریت، موصل، قطیاتا، التین وغیرہ میں بھی موجود ہیں۔ پاکستان میں بھی ایسے پتھر موجود ہیں جس سے پتہ چلتا ہے کہ آپ نے جہاں بھی اپنا ہاتھ مارا وہ یہ معجزہ آیا ہوا۔ اس طرح کا ایک پتھر حیدرآباد سندھ قدمگاہ مولا علی علیہ السلام اسٹیشن روڈ میں بھی موجود ہے، جو میرے خیال میں بحالت نماز کا ہے۔ اس پتھر کی زیارت لاکھوں کی تعداد میں مسلمان کر چکے ہیں اور اب بھی یہ پتھر موجود ہے۔